हिब्रू 11 को छ, तर बिना विश्वास उहाँलाई खुशी पार्नु असम्भव छ, किनकि परमेश्वर कहाँ आउनेले उहाँ हुनुहुन्छ र उहाँलाई यत्नसित खोज्नेहरूलाई उहाँले इनाम दिनुहुन्छ भनी विश्वास गर्नुपर्छ। बिना विश्वास उहाँलाई खुशी पार्नु असम्भव छ। अब अघि नै दिलीप भाइले हामीलाई दोस्रो तिमोथी 3:16 दिइसक्नुभयो, जहाँ हामीले पढेका थियौं, सबै पवित्र शास्त्र परमेश्वरको केद्वारा दिएको हो, प्रेरणाद्वारा दिएको हो। बाइबल कहाँबाट आएको हो? परमेश्वरबाट आएको हो। अनि बाइबल परमेश्वरबाटै आएको हो भन्ने प्रमाण आज म बाँड्नलाई रहेछु। आज सबै म बाँड्न भ्याउँदिन, आज चाहिँ सायद यसलाई पहिलो भाग भन्न सकिन्छ नि, अब कतिचोटिसम्म जान्छ हेर्दै जाउँ है। त्यसैले केही बुद्धहरू चाहिँ आज म बाँड्न लागिरहेछु बाइबलको प्रमाण। नेपाली भाषामा प्रमाण भन्ने शब्दको परिभाषा यस प्रकारको छ, कुनै विषय वा कुरालाई सिद्ध वा साबित गर्नका निम्ति प्रस्तुत गरिने वस्तु वा कथन भनिन्छ। कुनै पनि कुरा साँच्चै हो, यो साबित गर्नका लागि प्रस्तुत गरिने कुराहरूलाई प्रमाण भन्छ नि। आज चाहिँ म चाहिँ बाइबलको प्रमाण, अर्थात् बाइबल परमेश्वरकै वचन हो, उहाँबाट नै आएको हो। जस्तै दोस्रो तिमोथी 3:16 नै दावी गर्छ, सबै पवित्र शास्त्र परमेश्वरको प्रेरणाद्वारा दिएको हो। मान्छेको राय होइन, मान्छेको बुद्धिबाट आएको होइन, मान्छेले चाहेर लेखेको होइन, यो चाहिँ परमेश्वरद्वारा दिएको हो भनेर। अब तर त्यसमा सुरु गर्न अगाडि चाहिँ हामीले हिब्रू 11:6 जहाँ पल्टाएका छौँ, त्यहाँ हामीले पढौँ फेरि, यहाँ लेखेको छ, तर बिना विश्वास है, भनेको विश्वास बिना, विश्वास नगरिकन होइन, विश्वासै बिना उहाँलाई भनेको परमेश्वरलाई खुशी पार्नु असम्भव छ। परमेश्वरलाई खुशी पार्ने हो भने एउटा व्यक्तिले उहाँलाई विश्वास गर्नुपर्छ, विश्वासैद्वारा उहाँका आउने हो, विश्वासैद्वारा उहाँसँग हाम्रो सम्बन्ध गाँसिने हो, विश्वासैद्वारा उहाँलाई हामीले चाहिँ खुसी पार्छौँ। विश्वास छैन भने तपाईँले जेसुकै गर्नुहोस्, तपाईँले आफ्नो सारै जीवनै दिनुहोस् कुनै कुराको लागि, उद्देश्यको लागि, शहीद बन्नुहोस्, परमेश्वरलाई खुसी पार्न सक्नुहुन्न। तपाईँले करोडौँ रुपियाँ दिनुहोस् गरिब गुरुवालाई, तपाईँले परमेश्वरलाई खुसी पार्न सक्नुहुन्न। बिना विश्वास परमेश्वरलाई खुसी पार्नु असम्भव छ है। त्यसैले आखिरमा हामीले आज अनि आउँदो दिनहरूमा बाइबलको जति पनि प्रमाण हेरे पनि आखिरमा है, मानिसले बाइबल परमेश्वरको वचन हो भनेर ग्रहण गर्नुपर्ने कसरी हो भने विश्वासैद्वारा, विश्वासैद्वारा। तर अर्कोतिर, अब हाम्रो विषयवस्तुमा जाँदैछौँ, तर अर्कोतिर बाइबलीय विश्वास भनेको अन्धकारमा हाम फाल्ने जस्तो अन्धविश्वास होइन, हो म बाइबलमा विश्वास गर्छु भनेर चाहिँ चार तलबाट हाम फाल्ने जस्तो आँखा चिम्लेर जेसुकै होस् जे पर्ला पर्ला भन्छ नि मान्छेहरूले, त्यस्तो खालको विश्वास चाहिँ कदापि होइन है। यदि तपाईँ त्यस्तो खालको विश्वासले तपाईँ गर्दै हुनुहुन्छ भने तपाईँ अन्धविश्वास बन्नुहुन्छ, चाहे चर्चमा आउनुहोस् चाहे जहाँसुकै जानुहोस् है। त्यसैले बाइबली विश्वास भनेको त्यो अन्धविश्वास होइन, यो बाइबली विश्वास चाहिँ के हो भने परमेश्वरले दिनुभएको अभिलेख, भनेको यो लिखित शास्त्र, परमेश्वरले दिनुभएको यो रेकर्ड, परमेश्वरले दिनुभएको यो अभिलेख माथिको निर्धक्कता हो। अब हेर्नुहोस् रोमी 10:17 हामीलाई यो कुरा बताइएको छ। रोमी 10:17 हेर्नुहोस् त मसँग है, रोमी 10:17 धेरैचोटि हेरिसक्यौँ यो पदलाई, अनि कयौँ पदलाई त्यसरी हेर्छौँ, तर हरेकचोटि हामी झन् नयाँ कुरा देख्छौँ, अझ स्पष्ट हुन चाहन्छौँ, परमेश्वरको सहायताले हामीलाई जान यो छर्लङ्ग हुन्छ। रोमी 10:17 यसकारण विश्वास सुनाइद्वारा आउँछ, र सुनाइ चाहिँ परमेश्वरको वचनद्वारा आउँछ। विश्वास भनेको चाहिँ त्यसैले परमेश्वरको वचनमाथि म जब ढुक्क भएको छु, यो वचन नै छैन भने एकजना व्यक्तिले विश्वास गर्ने त्यहाँ कुरा नै छैन, खालि अन्धविश्वास अड्कलबाजी होला भन्ने मात्र हुन्छ। तर हामीसँग भएको उहाँको वचनमाथिको यो निर्धक्कतालाई विश्वास भनिन्छ। म पुरै ढुक्क साथ म यसैमा आड लिइरहेको छु भनेर जब एकजनाले भन्छ, परमेश्वरमाथिको विश्वास यस्तो हो। बाइबलका लेखकहरूले, जसको बारेमा एकछिनपछि म बताउँछु तपाईँलाई अलिकति, यो बाइबल लेख्ने यी व्यक्तिहरूले हामीलाई यस्तो प्रकारले भनेका छन् अर्थात् व्याख्या गरेका छन् कि उनीहरूले चतुर्याई साथ कथिएका दन्त्य कथाहरू होइनन् तर आधिकारिक प्रत्यक्षदर्शीको रूपमा अनेकौं अचूक प्रमाणहरूमा आधारित अभिलेख प्रस्तुत गरेका हुन्। अब यो कुरा तपाईँलाई विस्तारमा खुलाउँछु। सबभन्दा पहिला दोस्रो पत्रुस एकको सोह्रमा जाउँ। दोस्रो पत्रुस एकको सोह्र पदमा बाइबल लेख्ने व्यक्तिहरूले के भन्छन् भने, उनीहरूले दन्त्य कथाहरू रचेका होइनन्, उनीहरूले एकदमै चलाखी साथ चाहिँ मान्छेलाई चाहिँ विश्वास दिलाउने खालको एकदमै बनावटी कुराहरू नभएर उनीहरू चाहिँ आफ्नै आँखाले देखेको कुराहरू लेखेका हौ भनेका छन् उनीहरूले। आफू प्रत्यक्षदर्शी भनेको चाहिँ आफ्नै आँखाले देखेका कुराहरूमा आधारित अभिलेख हामीले प्रस्तुत गरेका हौ भनेका छन्। हेर्नुहोस् त दोस्रो पत्रुस एकको सोह्रमा पत्रुसले लेख्दैछन्, जो चाहिँ प्रभु येशूका बाह्र विशेष चेलाहरू मध्येका एक थिए, ऊ एक मछुवा थिए, माछा मार्ने मान्छे पहिला थिए। उसले के भन्छन् दोस्रो पत्रुस एकको सोह्र, किनकि जब हामीले हाम्रा प्रभु येशू ख्रिष्टको प्रताप भनेको सामर्थ्य र आगमनको विषयमा तिमीहरूलाई बतायौ, तब हामीले चतुर्याईसित भनेको चलाखीसँग धुर्त्याईसित झुटो चालबाजी होइन नभएको कुरालाई पनि हो बनाइदिने त्यस्तो चतुर्याईसित कथिएका दन्त्य कथाहरू भनेको बनावटी कथाहरूको अनुसरण गरेका छैन। संसारमा धेरै दन्त्य कथाहरू पाइन्छन्। मलाई दन्त्य कथाहरू सुन्न एकदम मन लाग्थ्यो म सानो हुँदाखेरि। मलाई दन्त्य हामीलाई दन्त्य कथा बताइदिनुहोस् न सर भन्थ्यो हामीले स्कुलमा। अनि भन्थ्यो एकादेशमा एउटा खरायो थियो, दन्त्य कथा भनेको त्यस्तो एकादेशमा एउटा राजा थियो इत्यादि होइन। बाइबल लेख्ने व्यक्तिहरूले भन्दैछन् हामीले चतुर्याईसित कथिएका दन्त्य कथाहरूको अनुसरण, उनीहरूको नकल गर्दै लेखा होइन, तर उसले भन्छन् उहाँको प्रताप आफ्नै आँखाले देखेका थियौ। येशु ख्रिस्ट एउटा डाँडामा, एउटा घटनाको कुरा गर्दैछु कि, उहाँको रूप जब परिवर्तन भयो र घाम जस्तै उज्यालो भयो उहाँको अनुहारको चमक, त्यो घटना हाम्रै आफ्नै आँखाले देखेका हौ भन्दैछ। अनि त्यसपछि प्रेरित एक अध्यायको तीन पदमा पनि पल्टाउनेछौ। प्रेरित एक अध्यायको तीन पदमा पनि पढ्नेछौ। प्रेरित एकको तीन पद अर्को लेखकले लेख्छन्, यो लुका भन्ने व्यक्तिले यो प्रेरितको पुस्तकको एक अध्यायको तीन पदमा, उहाँले भनेको प्रभु येशूले दुःख भोगिसक्नु भएपछि भनेको उहाँको क्रुसको मृत्युपछि 40 दिनसम्म तिनीहरूद्वारा भनेको उहाँको चेलाहरूद्वारा देखिनु हुँदै र परमेश्वरको राज्यको विषयमा कुराहरू बताउनु हुँदै, त्यसपछि सुन्नुहोस् यो तिनवटा शब्दहरू, अनेकौं अचूक प्रमाणहरूद्वारा, देख्नुभयो त्यो शब्द प्रमाण, अनेकौं अचूक प्रमाणहरूद्वारा उहाँले आफूलाई तिनीहरू कहाँ जीवित देखाउनु भयो। यहाँ भन्दैछ प्रभु येशूलाई आफ्नै आँखाले देखेका हुन्। कहिलेको कुरा गर्दैछ यो? मरिसकेपछि उहाँ जिउँदो भएपछि त्यतिकै एउटा कथा लेखा होइन उहाँ जिउँदो भयो भनेर, त्यो त दन्ते कथा हुन्छ यदि नभएको कुरालाई लेख्यो भने। तर यहाँ लेखेको छ 40 दिनसम्म तिनीहरूद्वारा देखिनुहुँदै प्रत्यक्षदर्शीहरू र कुराकानीमा भाग लिँदै अनेकौं अचूक प्रमाणहरूद्वारा आफूलाई जीवित देखाउनु भयो। अनि त्यो हामीले पढ्छौँ है, अहिले सबैमा उल्लेख गर्दिनँ, तर एउटा त के थियो भने उहाँले भन्नुभयो हेर मेरा हातहरू मेरा पावहरू, उनीहरूले चाहिँ भूत भन्न थाले जब येशु ख्रीष्ट मरेर बौरी उठ्नु भएर देखा पर्नु भयो उनीहरूको बीचमा। अनि प्रभु येशुले भन्नु मेरो शरीरलाई देखाउँदै उहाँले भन्नुभयो एउटा भूतको त हाड र मासु हुँदैन जस्तो मेरो तिमीहरूले देख्दछौ मलाई छौ भन्नुभयो। अनि त्यसपछि उनीहरू अझ पनि विश्वास नगरेको अवस्थामा प्रभु येशुले भन्नुभयो तिमीहरूसँग केही खानेकुरा छ यहाँ, अनि उनीहरूले उहाँलाई केही सेकाइएको माछा दिए भनेछ लुकाले, र साथै एक टुक्रा के दिए महको चाका पनि दिए उहाँलाई, अनि उहाँले खानुभयो उनीहरूकै सामु। एउटा प्रमाण थियो, यो साबुत गर्दै हुनुहुन्थ्यो मसँग शरीर छ है, भूतले खाँदैन आत्माले खाँदैन मेरोसँग शरीर नै छ जो 3 दिन अगाडि कलवरीमा तोडिएको थियो मरेको थियो तर जीवित भएको। अनि त्यसैले गर्दाखेरि प्रमाण को कुरा हामी गर्दैछौँ आज, साबित गर्ने कुरा बाइबलको प्रमाण। अनि त्यसैले केही कुराहरू बाँड्न लागिरहेछु। बाइबलमाथि हाम्रो पूर्ण निर्धक्कता किन हुन सक्छ, किन हामी बाइबलमाथि यस्तो निर्धक्कता साथ विश्वास गर्न सक्छौँ भन्ने केही कारणहरू म प्रस्तुत गर्न लागिरहेछु। अनि कस्तो खालको कारण भने नम्बर एक वस्तुगत कारणहरू। वस्तुगत भनेको चाहिँ नेपालीमा आत्मगत भन्दा फरक, आत्मगत भनेको चाहिँ के भने ओहो म चाहिँ बसिरहेको थिएँ यस्तो ध्यान गरिरहेको थिएँ अनि एउटा ज्योति चम्क्यो मैले यहाँ टाउकको बिचमा एउटा उज्यालो देखेँ भन्छ नि, भन्नुभएको छ त्यस्तो व्यक्तिहरू कृष्ण प्रणाम इत्यादि अस्ति भेटेँ एकजना मेरो आफ्ना आफन्त पनि होइन, त्यसलाई आत्मगत भन्छ त्यो वस्तुगत होइन त्यो चाहिँ मेरो अनुभव हो। अथवा जसले योगा गर्छ होइन अनेक रामदेव होइन आजकल निकै अनि योगा गर्दै गर्दै उनीहरू भन्छ योगा गरेपछि त होइन यस्तो भए उस्तो भए, त्यो सबै आत्मगत कुराहरू हुन्। तर वस्तुगत भनेको चाहिँ बेग्लै हो, त्यो चाहिँ हामीभन्दा बाहिरको कुरा, हामी यदि त्यो केही अनुभव नगरे पनि त्यो सत्य नै हो। यदि संसारमा होइन कोही मान्छेलाई कस्तो कुनै अनुभवै नभए पनि त्यो वस्तुगत भनेको सत्य नै हुने कुरा हो, त्यसैले यी प्रमाणहरू चाहिँ वस्तुगत हुनेछन्। नम्बर दुई चाहिँ बाइबलमाथि हाम्रो पूर्ण निर्धक्कता किन हुन सक्छ भन्ने कारणहरू बताउँछ, वस्तुगत बाहेक त्यहाँ केही समय प्रमाणित कारणहरू पनि दिन लागिरहेछन्। अब यो यसको मतलब के हो, समय प्रमाणित भनेको चाहिँ कहिले पनि यसलाई खण्डन गर्न सकेको छैन मान्छेले है, कहिले पनि कसैले पनि यसलाई चाहिँ झुटो प्रमाणित गर्न नसक्ने कारणहरू बाँड्न लागिरहेछ, समय प्रमाणित कारणहरू। त्यसैले वस्तुगत र समय प्रमाणित कारणहरू हामी हेर्नेछौँ है, जस्तो कि के अरे आत्मगत कुराहरू चाहिँ झुटा साबित हुन सक्छ। उदाहरणको लागि योगा गर्ने व्यक्तिहरू तपाईँलाई यदि थाहा छ भने नगर्नु चाहिँ क्रिस्चियनले योगा गर्नु त्यो गर्ने कुरो नै होइन, त्यो चाहिँ एकदमै हिन्दू धर्मसँग सम्बन्धित कुरा हो अनि त्यसमा चाहिँ एकदम दुष्ट आत्माहरूले मान्छेभित्र छिर्न सक्छ है। जस्तो कि एकजना रवि महाराज भन्ने एकजना गुरु थियो है, एउटा हिन्दू व्यक्ति जसले चाहिँ धेरै योगा गर्यो 14 वर्षको उमेरदेखि, अनि ऊ चाहिँ ले यो अनुभव गर्दै गर्दै गए अनि उसलाई भएको अनुभवहरू उसले किताबमा लेखेको छ। पछि गएर ऊ एउटा विश्वासी भयो अनि उसले के बताएको छ भने यो योगाले चाहिँ गर्नाले यस्तो खालको ध्यानहरू गर्नाले चाहिँ मान्छेलाई कस्तो अनुभव हुन्छ भने नसालु पदार्थ खाएको जस्तै अनुभव हुन्छ, भनेको त चाहिँ भाङहरू भन्दा पनि धेरै कडा नसालु पदार्थहरू जब मान्छेले खान्छन् इन्जेक्सन दिन्छन् होइन के भन्छ त्यसलाई त्यस्तो खालकै अनुभव हुन्छ, तर त्यो केही पनि नखाइकन उसको दिमागमा चाहिँ त्यस्तो खालको रङहरू देख्ने एकदम आराम लाग्ने माथि उडेको जस्तै हुने है, यी सब अनुभवहरू हुन्छ। त्यसैले एकदम खतरा, त्यो चाहिँ दुष्ट आत्माले मान्छेलाई पक्रिने एउटा उपाय हो। त्यसैले त्यस्तो खालको अनुभव बाटोको प्रमाणहरू म दिन लगाइरहेछन् तर वस्तुगत समय प्रमाणित कारणहरू. नम्बर एक चाहिँ है बाइबलको प्रमाणमा नम्बर एकमा प्रभु येशु ख्रीष्टको बौरी उठाइले बाइबल परमेश्वरको वचन हो भनेर प्रमाणित गर्दछ. नम्बर एक चाहिँ यो प्रभु येशु ख्रीष्ट इतिहासमा मरेर गाडिएर उहाँ तीन दिनपछि बौरी उठ्नु भएकोले बाइबल परमेश्वरको वचन हो भनेर प्रमाणित गर्दछ. नम्बर एक कुरा यो बुझ्नुलाई चाहिँ हामी के अरे यसलाई पुष्टि गर्ने चाहिँ पहिलो कोरिन्थी पन्ध्र अध्यायमा पल्टाउनुहोस् त मसँगै. पहिलो कोरिन्थी पन्ध्र अध्याय ख्रीष्टको बौरी उठाइले बाइबल परमेश्वरको वचन हो भनेर प्रमाणित गर्दछ. सयौं मानिसहरू दुई चारजनाको कुरा गरिरहेछन् हामी यहाँ है, दस बाह्रजनाको कुरा पनि होइन, सयौं मान्छेहरू ख्रीष्टको बौरी उठाएका गवाही थिए. भनेको मतलब उनीहरू आफ्नै आँखाले देखे, सयौं मान्छेहरू. यहाँ लेखिएको छ पहिलो कोरिन्थी पन्ध्रको पाँचदेखि सातमा हामी पढ्छौ, पहिलो कोरिन्थी पन्ध्रको पाँचदेखि सात. अनि उहाँ भनेको प्रभु येशु मरेर बौरी उठ्नु भएपछि उहाँ केफास कहाँ त्यसपछि बाह्र जना कहाँ देखा पर्नु भयो. छपन त्यसपछि उहाँ एकैचोटि पाँच सय भन्दा बेसी भाइहरूका देखा पर्नुभयो. ओखर गाउँमा कतिजना मान्छेहरू बस्छन् होइन, पाँच सय खै थाहा छैन है, तर एकैचोटि पाँच सय भन्दा बेसी भाइहरूका प्रभु येशू देखा पर्नुभयो, जसमध्ये धेरै जसो अहिलेसम्म छँदैछन् तर कति चाहिँ सुतिसके. सातमा त्यसपछि उहाँ याकुब कहाँ देखा पर्नुभयो, त्यसपछि सबै प्रेरितहरू कहाँ देखा पर्नुभयो इत्यादि. अब यो कुरा यो कोरिन्थी भन्ने पत्र चाहिँ पावलले लेखेका हुन्, कहिले लेखेका हुन्, यो चाहिँ प्रवेशको बौरी उठाइ भएको 20-25 वर्षपछि मात्र लेखेको हुन्, 56 AD लेखेको हुन्, 55-56 AD, अहिले चाहिँ 2011 AD हो. यसको मतलब 20-25 वर्ष पछाडि मात्रै घटनाको, जस्तै कि 20-22 वर्ष अगाडिको घटना भन्ने भने चाहिँ 46 सालको जनआन्दोलन है. 46 सालको जनआन्दोलन त मान्छेहरू अहिले छँदैछन् छन्, तपाईँ पनि हुनुहुन्थ्यो हुनुहुन्थ्यो है, थुप्रो मान्छे छन्, के भएको थियो. अनि मैले चाहिँ भनौँ न आएर चाहिँ 46 सालमा यस्तो भएको थियो उस्तो भएको थियो भने नभएको नभएको कुरा मैले भन्न थालेँ भने मलाई समात्दैन, कहाँ भएको थियो त्यस्तो भन्ने समात्ने धेरै मान्छेहरू छन् होइन, त्यस्तो भएकै थिएन. त्यसैले प्रभु येशू ख्रीष्टको बौरी उठाई 20-22 वर्ष अगाडि भएको हो भनेर भन्ने त्यहाँ थुप्रै व्यक्तिहरू थिए, जीवितै थिए, त्यो 500 मध्ये धेरै जसो त अझ पनि जीवितै थिए भनेर भन्दैछन् यो पत्र लेखिँदाखेरि. अनि यो पत्र यदि झुटो भएको भए त्यहाँ भन्ने थुप्रैले यसको खण्डन गर्न सक्थे, तर एउटै खण्डन पनि छैन इतिहासमा. त्यसैले यो कुरा पावलले बौरी उठाइ भएको मात्र 20-25 वर्ष पछाडि लेखे र त्यति बेला धेरैजना प्रत्यक्ष गवाहीहरू अझ पनि जीवितै थिए. के उनीहरू सबैले झुट बोल्दै थिए त, त्यो सबैजना सयौँले झुट बोल्दै थिए त. पटक पटक बौरी उठ्नुभएका ख्रीष्ट होइन, फेरि म पढ्छु, बौरी उठ्नुभएका प्रभु येशु ख्रीष्टलाई पटक पटक उहाँलाई एकैचोटि धेरैजनाले देखे. अनि एकपटक चाहिँ उहाँ 500 जना भन्दा धेरै मानिसहरू देखिनु भयो भनेर भर्खरै पढ्यो. उहाँलाई देख्नेहरूले एक त उहाँसँग कुरा गरे, अर्को उहाँलाई हातले पनि समातेका छन्, उहाँसँग हिँडेका पनि छन्, उहाँसँग बसेका छन्, उहाँसँग खाना खाएको पनि छन् है. अनि यो सब बयान हामीले पढ्छौँ है लुका 24 अध्यायमा. एकचोटि पल्टाउनुहोस् त लुका 24 अध्याय. त्यसैले हामीले पहिलो बुदा हेर्दैछौँ, बाइबलको पहिलो प्रमाण के हो भने ख्रीष्टको बौरी उठाए ले बाइबल परमेश्वरको वचन हो भने प्रमाणित गर्छ. इतिहासको यो सबभन्दा पक्का रूपमा प्रमाणित घटना हो, यसको धेरै वर्ष अगाडि भएर पनि कसैले पनि खण्डन गर्न सकेको छैन. ज जसले खण्डन गर्न खोजे उनीहरू आफै विश्वासी भएका छन्, किनभने खण्डन गर्नलाई एकदम राम्रोसँग हेर्नुपर्छ, केलाउनुपर्छ, अनि उनीहरू झन्छन्. उनीहरूले सत्य तथ्य बुझेर विश्वासी भएका छन्। जस्तो कि बेलायतमा दुईजना थिए है अक्सफोर्ड युनिभर्सिटीको लोर्ड लिटलटन भन्ने एकजना प्रोफेसर, अर्को चाहिँ गिल्बर्ट वेस्ट भन्ने प्रोफेसर, यी दुवैजना चाहिँ अविश्वासी थिए। उनीहरू सल्लाह गरे हामी इसाई विश्वासलाई हामी चाहिँ भण्डाफोर गर्नेछौँ, अनि उनीहरूले एउटा एउटा विषय छाने। एकजनाले चाहिँ येशु ख्रिस्ट बौरी उठ्नु भएको होइन भनेर म प्रमाणित गर्छु, अनि अर्कोले भने म चाहिँ पावल एउटा ठग थियो, पावल भन्ने जसले यो लेखे पत्रहरू, ऊ चाहिँ एउटा सब बनावटी कुरा लेख्ने व्यक्ति थियो भनेर म चाहिँ प्रमाणित गर्छु। अनि केही समयपछि उनीहरूले अध्ययन गरिसकेपछि आपसमा भेट्दाखेरि दुवैजना क्रिस्चियन भएका थिए, अनि उनीहरूले आफ्नो अनुसन्धान लेखेछ मसँग छ त्यो किताबको सारांश, किताब त धेरै मोटो लेख्यो उनीहरूले। यो चाहिँ 200 वर्ष अगाडि किताब है, आजसम्म पनि, अनि उनीहरूको यो लेखोटहरू त्यस्तै अरू व्यक्तिहरू पनि छन् है जसलाई चाहिँ त्यही निष्कर्षमा पुग्न उनीहरू बाध्य भएका छन्। अब लुका 24:36-43 पदमा हामी हेर्नेछौ, लुका 24:36 प्रवेशको बौरी उठाई भएको बेलाको कुरा है, त्यो 40 दिनको बीचको समयमा। अनि तिनीहरू 36 पद, अनि तिनीहरूले यसरी बात गर्दै गर्दा येशु आफै तिनीहरूको बीचमा उभिनु भयो र तिनीहरूलाई भन्नुभयो तिमीहरूलाई शान्ति होस्। तर तिनीहरू आतंकित भए र डराए, अनि हामीले भूत देखेका हौ भनी सम्झे, अनि उहाँले तिनीहरूलाई भन्नुभयो तिमीहरू किन आतंकित र तिमीहरूका हृदयहरूमा किन विचारहरू उठ्दछन्? मेरा हात र मेरा पाउ हेर, म नै हुँ, मलाई समाऊ र हेर, किनकि भूतका मासु र हड्डीहरू हुँदैनन् जस्तो मसँग भएको तिमीहरू देख्दछौ। अनि यसरी भनिसक्नु भएपछि उहाँले तिनीहरूलाई आफ्नो हात र पाउहरू देखाउनु भयो। किन हात र पाउ देखाउनु भयो? किनभने दुवै हात दुवै पाउमा चाहिँ किल्लाको पालहरू थिएन। हेर्नुहोस्, जहाँ क्रुसमा टाँगिनु भएकै व्यक्ति उहाँ हुनुहुन्छ भन्ने यो प्रमाण थियो। 41 पद, अनि जब आनन्दको कारणले तिनीहरूले अझै विश्वास गरेनन् र छक्क परिरहे, तब उहाँले तिनीहरूलाई भन्नुभयो के यहाँ तिमीहरूसँग केही खानेकुरा छ? अनि तिनीहरूले उहाँलाई सेकाइएको माछाको एक टुक्रा र मौरीको चाकाबाट केही दिए, अनि उहाँले लिनुभयो र तिनीहरूकै सामु खानुभयो। अचूक प्रमाण थियो यो। अब दुईटा कुरा म बाँड्नेछु यही सन्दर्भमा, त्यो के भने ख्रिस्टको बौरी उठाइले चेलाहरूलाई आमूल रूपमा परिवर्तन गरायो। यी चेलाहरू जो चाहिँ प्रभु येशूको बौरी उठाए हुनुभन्दा अगाडि उनीहरू डराएर लुकिरहेका थिए, क्रुसमा प्रभु मारिनु भयो अब हामीलाई को के गर्ला भनेर लुकिरहेका थिए। हेर्नुहोस् त युहन्ना 20:19 यो लेखिएको छ, युहन्ना 20:19 हामी पढ्छौ। तब त्यही दिन अर्थात हप्ताको पहिलो दिन, प्रभु बौरी उठ्नु भएको दिन, साँझमा यहुदीहरूको डरले गर्दा चेलाहरू भेला भएका ठाउँमा ढोकाहरू बन्द जब बन्द थिए भनेछ। येशु आउनुभयो र बीचमा उभिनु भयो अनि तिनीहरूलाई भन्नुभयो तिमीहरूलाई शान्ति होस्। उनीहरू चाहिँ यस्तो डराइरहेको व्यक्तिहरू थिए, तर प्रभु येशु बौरी उठ्नु भएको छ भनेर उनीहरूले देखेपछि उनीहरू एकदम साहसी भए बने, उनीहरू निडर बने र प्रभु येशुको सुसमाचार सुनाउनका लागि आफ्नै ज्यानहरू समेत दिन तयार भए। अब यो बुदा तपाईँको मनमा राखिराख्नु, चेलाहरू डरपोक हुनुबाट एकदम निडर भए, ज्यान समेत दिन तयार छ, नभए प्रभु जिउँदो हुनुहुन्छ भनेर प्रचार गर्नलाई। नम्बर दोस्रो कुरा चाहिँ के भने, यही पावल भन्ने व्यक्ति जसले नयाँ नियमको 13 पत्रहरू लेखे, सुसमाचार सुनाउन उसले जहाँ तै पुरा जीवन दिए, अब त्यो व्यक्ति पावल कस्तो थियो? बौरी उठ्नु भएको प्रभु येशूलाई देख्नुभन्दा अगाडि पावलले ख्रिस्टियनहरूलाई घृणा गर्थे। हामी त्यहाँ भएको भए तपाईँ र मलाई समातेर लान्थ्यो उसले, हामीलाई घिसारेर पनि लान्थ्यो, अनि उसले हामीलाई जेलखानामा राख्थ्यो, मार्न पनि तयार थियो। स्टिफनस पहिलो इसाई शहीदलाई मार्दाखेरि पावल त्यहीँ उभिरहेका थिए समर्थन जनाउँदै। तर सुन्नुहोस्, पछिबाट पावल चाहिँ ख्रिस्टियनहरूलाई प्रेम गर्ने भए, घृणा गर्नेबाट प्रेम गर्ने भए, अनि त्यति मात्र होइन, येशू प्रभुको खातिर उसले खुशी साथ आफ्नो मान इज्जत र धन सम्पत्ति समेत गुमाए। खुशी साथ त्यो पनि यो कसरी भयो? कसरी डरपोक चेलाहरू निडर भए? कसरी क्रिश्चियनहरूको सबभन्दा ठूलो शत्रु क्रिश्चियनहरूको सबभन्दा ठूलो मित्र भए र प्रचारक भए? यस्ता परिवर्तनहरू हुनुको पछाडि त्यहाँ एउटा भयंकर शक्तिशाली घटना भएकी थियो। त्यो चाहिँ हो प्रभु येशूको बौरी उठाए। अनि यही पहिलो गुनाले नै बाइबल परमेश्वरको वचन हो भन्ने प्रमाण दिन्छ। दोस्रो कुरा, बाइबल परमेश्वरको वचन हो भनेर प्रमाणित गर्ने दोस्रो कुरा चाहिँ के हो भने बाइबलको अद्वितीय संरचना। यसको मतलब चाहिँ बाइबल जस्तो अरू कुनै पुस्तक छैन, अथवा अन्य पुस्तकको भन्दा फरक बनोट छ बाइबल। थुप्रै छन् संसारमा किताबहरू, शास्त्रहरू भन्ने, धर्मशास्त्रहरू अनेक भन्ने, तर बाइबलको रचना र यसको सिद्धताको बारेमा हामीले जब हेर्छौँ हामी देख्छौँ कि यो पनि बाइबल परमेश्वरको वचन हो भन्ने प्रमाण हो। छोटकरी बताउँदाखेरि बाइबल चाहिँ 40 जना बेग्ला बेग्लै लेखकहरूद्वारा लेखिएको हो। जो लेखकहरू करिब 19 वटा बेग्ला बेग्लै पेसाका मानिस थिए। कोही गोठाला थिए, कोही सिपाही थिए जस्तै योशू, कोही किसान थिए जस्तै कि आमोस, एलिशा इत्यादि, मछुवा थिए तपाईँलाई थाहा छ पत्रुस, युहन्ना इत्यादि, महसुल संकलकहरू थिए मत्ती, डाक्टर थिए लुका होइन, राजा थिए दाउद, सोलोमन इत्यादि। त्यसैले 40 जना बेग्ला बेग्लै व्यक्तिहरू, 19 वटा फरक फरक पेसा छन् है, अनि तिनीहरूले चाहिँ करिब 1600 वर्षको अवधि भित्रमा उनीहरूले जिउँदा थिए। भनेपछि उनीहरू फरक फरक समयमा जिउने व्यक्तिहरू। 1600 वर्ष अवधि भनेको विचार गर्नुहोस् त है, अब मान्छे 30 वर्षमा बिहा होइन, बिहा भएर 30 वर्ष ढिलो नहुन 30 वर्षमा उसको सन्तान जन्मे भने उसको अर्को दोस्रो पुस्ता भयो है। त्यसरी हिसाब गर्दाखेरि त 1600लाई भाग लाउँदा त कम्तीमा 50 पुस्ताको कुरा आउँदैछ। 1600 वर्ष भनेको 50 पुस्ता है। अब सुन्नुहोस्, बाइबलका अघिल्ला 39 वटा पुस्तकहरू चाहिँ करिब 1100 वर्षको अवधिभित्र हिब्रू भाषामा लेखियो, अनि त्यसपछिको 400 वर्षको अन्तरालमा चाहिँ शास्त्रको कुनै पनि खण्ड लेखिएन है। 1100 अनि त्यसपछि 400, 1500 भयो। त्यसपछि बाइबलका आखिरी 27 वटा पुस्तकहरू करिब 50 वर्षको अवधिभित्र ग्रिक भाषामा लेखिए। अनि यसरी 1600 वर्ष लगभग 50 पुस्ताको अवधिभित्र लेखिएको छ। अब कुरा के भने, तरै पनि है यस्तो 40 जना बेग्ला बेग्लै व्यक्तिहरू, 19 वटा पेसा, 50 पुस्ता समेटेर होइन, बिचमा कहिले काहीँ खाली 400 वर्ष अन्तराल इत्यादि भएर पनि भाषा हिब्रू ग्रिक फरक फरक भाषामा लेखे तापनि अन्तिम नतिजा के निस्केको छ भने एउटै सिङ्गो पुस्तक निस्केको छ जसका खण्डहरू आपसमा ठ्याक्कै मिलेका छन् है। अब र साथै त्यहाँ कुनै पनि अन्तर विरोधहरू छैन, भनेको मतलब बाइबलको कुनै पनि एउटा खण्डले अर्को खण्डलाई चाहिँ काट्दैन। त्यसैले यो चाहिँ संसारमा कुनै पनि पुस्तक त्यसरी आएको छैन, कुनै पनि कहिलेकाहीँ। अनि अर्को कुरा, बाइबलमा एउटै पनि त्रुटि छैन। तपाईँहरू पढ्नुहोस् है, एकदम राम्रोसँग पढ्नुहोस् है, तपाईँले त्रुटि भेट्टाउन सक्नुहुन्न। कोही कोही व्यक्तिहरूले चाहिँ हामीले त्रुटि भेट्टायौँ भन्ने मान्छेहरू भेट भइरहन्छ। उहिलेदेखि म नयाँ क्रिस्चियन हुँदाखेरि पनि भेट हुन्थ्यो है, अनि उनीहरूले भन्थे, अनि म गएर हेर्थेँ के भने उसले, अनि हेर्दाखेरि त्रुटि त त्यो त्रुटि छ भन्ने व्यक्तिको पो त्रुटि रहेछ, बाइबलको त त्रुटि रहेछ। उसले राम्रोसँग पढ्दा पनि पढेन, उसले चाहिँ सतहमा हेरे यो मिलेन भन्छ। अनि मैले 28 वर्ष भइसक्यो बाइबल पढिरहेको, दिनौ पढ्छु, एकदम केलाएर हेर्छु, अनि कहिले पनि त्रुटि भेटेको छैन। बरु त्रुटि यहाँ त्रुटि त्यहाँ त्रुटि भन्नेहरूले नै राम्रोसँग उनीहरूले अध्ययन नगरेको, त्यो नै बरु भेटिएको छ। अनि त्यसैले गर्दाखेरि दोस्रो बाइबलको प्रमाण के हो भने बाइबलको यो अद्वितीय संरचना, बाइबल जस्तो अरू कुनै पुस्तक छैन, यसमा अन्तर विरोध त्रुटि नै छैन, यस्तो अचम्म प्रकारले यो हुन आयो है। यदि ती 40 जना मान्छेहरू आफ्नै बुद्धिले विवेकले विचारले लेखेको भए बाइबल त म भन्छु एउटा खिचडी हुनुपर्ने थियो है, गजन मेजन हुनुपर्ने थियो भनौँ न, कोही डाक्टरले लेख्दैछन्, कोही सिपाहीले लेख्दैछन् होइन, कोही चाहिँ एउटा किसानले लेख्दैछन्, उनीहरूको कुरा पनि मिल्छ र कहीँ है, एकदम यस्तो मसिनो कुराहरू लेखेको छ बाइबलमा, भविष्यवाणीहरू छन् त्यसको विषयमा अब आउँदैछ, कहाँबाट यस्तो ठ्याक्कै ठ्याम्मै मिलेको? एउटै मात्र यसको जवाब छ, बाइबल आफैले भन्छ, प्रभु यीशु स्वयंले भन्नुभयो, बाइबल परमेश्वरको प्रेरणाद्वारा दिएको हो। अब तेस्रो प्रमाणमा जानेछु, बाइबल परमेश्वरको वचन हो भन्ने प्रमाणित गर्ने अर्को कुरा के भने, बाइबलका यी 40 जना लेखकहरूको निर्धक्कता र इमान्दारिताले नै यो देखाउँछ कि परमेश्वरको वचन नै हो बाइबल। यो भनेको म तपाईँलाई देखाउँछु है, बाइबलले यस्तो गवाही दिएको छ, हेर्नुहोस् त दोस्रो पत्रुसमा पल्टाउनुहोस् त मसँगै, दोस्रो पत्रुस 1 अध्याय, यो बाइबलका लेखकहरू एकदम ढुक्क छ, निर्धक्क भएर र साथै एकदम इमान्दारिता साथ उनीहरूले कुराहरू लेखेका छन् भन्ने कुरा लेखोटमै देखिन्छ, यो वस्तुगत प्रमाणहरू हुन्, मलाई यस्तो लाग्छ भन्ने खालको कुरा होइन, यो त वस्तुगत, जो कोहीले पनि यसलाई अध्ययन गरेर विश्लेषण गरेर अनुसन्धान गरेर निष्कर्षमा पुग्न सक्ने कुराहरू हुन्। तर दुःख कुरा के भने, धेरै जसो अध्ययन गर्न विश्लेषण गर्न खोजी गर्न चाहँदैन, उनीहरू संसारमै उनीहरू रमाइरहेका छन् अथवा उनीहरू आफ्नै इच्छामा हिँड्न बाहेकहरू कुनै उनीहरूको खोजी छैन। जस्तो दोस्रो पत्रुस 1:21 हेर्नुहोस् त, दोस्रो पत्रुस 1:21 पढ्छौँ, किनकि कुनै पनि समयमा भविष्यवाणी मानिसको इच्छाद्वारा आएन, तर परमेश्वरका पवित्र जनहरू पवित्र आत्माद्वारा अर्थात् परमेश्वर त्यही आत्माद्वारा प्रेरणा पाएर बोले। हेर्नुहोस् त यहाँ लेखेको छ कि बाइबलका लेखकहरूलाई यसरी बयान गरेको छ कि कुनै पनि समयमा भविष्यवाणी मानिसको इच्छाद्वारा आएन है, मान्छेको आफ्नै मनगढन्त कुरा थिएन, तर परमेश्वरका कस्ता जनहरूले प्रेरणा पाएर बोले भने छ, पवित्र जनहरू। त्यसैले बाइबलका लेखकहरू चाहिँ पवित्र जनहरू भनेको छ। अनि तपाईँ अनुसन्धान गर्नुहोस् न, यो बाइबलका लेखकहरूलाई तपाईँ राम्रोसँग हेर्न सक्नुहुन्छ, जस्तो कि मोसाको जीवन तपाईँले अध्ययन गर्नलाई प्रशस्त सामग्री छ बाइबलमा, यति धेरै छ, उसले कति धेरै बोलेका छन्, कति धेरै त्यहाँ घटनाहरू घटेका छन् होइन, अनि उनीहरूको जीवनहरूको अनुसन्धान गर्दा यो गवाही सत्य भएको पुष्टि हुन्छ, उनीहरू साँच्चै पवित्र थिए, उनीहरू साँच्चै एकदम गम्भीर मानिसहरू थिए, फितलो खालको मान्छेहरू थिएनन् है, अनि उनीहरू पवित्र थिए, उनीहरूको जीवनको उनीहरूको जीवनको हरेक किसिम अब उनीहरूको जीवन लाई हेर्दाखेरि चाहिँ उनीहरू विभिन्न खालको पृष्ठभूमिबाट आएका व्यक्तिहरू थिए, तैपनि उनीहरू असल नाम चलेका आत्मसंयमी मानिसहरू थिए भन्ने देख्नुहुन्छ। जो कोहीले हेर्नुहोस्, मोसा, योशु, समुएल, एज्रा, नेहमाया, यसैया सबै व्यक्तिहरू थुप्रो छ यहाँ, तपाईँ हेर्नु मात्र पर्छ, पढ्दै जानुहोस्, तपाईँ सङ्कलन गर्दै जानुहोस् होइन, यसैले बनेको, उसले कसरी जवाब दिएको, उसलाई मान्छेले पिटेको, थप्पड लगाएको, जेलमा राखेको, यी सबमा कस्तै उनीहरूले व्यवहार गरे, त्यहाँबाट देखिन्छ उनीहरू एकदमै पवित्र गम्भीर मानिसहरू थिए, आत्मसंयमी थिए। उनीहरूले कहेका अगमबाणीहरूले उनीहरूले जुन वचनहरू प्रचार गरेर अगमबाणीहरू परमेश्वरबाट दिए, ती अगमबाणीहरूले छ नि उनीहरूलाई धनवान बनाउनु त परै जाओस्, कोही कोही त गरिब बनाइए उनीहरूले यो प्रचार गरेको कारण, धरम प्रभु यसो भन्नुहुन्छ भनेर भन्न थालेको कारण उनीहरू धनी बनाउनु त परै जाओस्, उनीहरू गरिब बनाए, अनि धेरैजना उनीहरूले अडान लिएको गवाहीका निम्ति बेसरी सताइए। तपाईँ पढ्नुहोस् न मोसा, हामीले अध्ययन गरे मोसा, कतिचोटि इजरायलीहरूले हामी मार्छौँ तिमीलाई भन्न थाले, जसलाई उसले सहायता गरिरहेको थियो, हामीलाई मिश्रबाट किन ल्यायो तिमीलाई, यहाँ मार्नलाई है, उनीहरू चाहिँ कैयौंचोटि विद्रोह गर्न तयार थिए। तपाईँ पछि पढ्नुहुन्छ दाउद उनीहरू धावत कति आफ्नो ज्यानको लागि भाग्नु परेको छ। तपाईँ पछि पढ्नुहुन्छ समुएल, समुएल त्यस्तो व्यक्तिलाई पनि उनीहरूले चाहिँ खास इन्कार गरेका छन्। यशैया यर्मियालाई इनारमा फ्याँकिदिएका छन् है, इत्यादि तपाईँ पढ्नुहुन्छ है। त्यसैले बाइबलका जस्तो कि मूसाको उदाहरण यहाँ पढ्छौँ, बाइबलका अघिल्ला पाँच पुस्तकहरू भनेको उत्पत्ति, प्रस्थान, लेवी, गन्ती, व्यवस्था, पहिलो पाँच पुस्तकहरूका लेखक चाहिँ मूसा। उनले चाहेका भए मिश्र देशको राजा, त्यो बेला चाहिँ सबभन्दा ठुलो देश भनेको चाहिँ कुन थियो भने चाहिँ मिश्र देश हुन्थ्यो, अहिले चाहिँ अमेरिका भने जस्तो अब हेर्नुहोस् है। अनि ऊ चाहिँ मिश्र देशकै राजाको भने फारो भन्थ्यो उनीहरूले, को धर्म पुत्र रहेर ऊ करोडपतिको जीवन बिताउन सक्थ्यो मूसाले, तर उनले परमेश्वरको सेवामा अत्यन्तै कष्टदायी जीवन बिताउन रोजे। बाइबलका थुप्रै लेखकहरूले यस्तै किसिमका निर्णयहरू गरेका छन्। यो त हाम्रो लागि एकदम एकदम चुनौती हो। यस्ताहरूले पाउँछन् एक दिन च्यापदासी परमेश्वरबाट, अनि हामीलाई उनीहरूलाई भनेछ पवित्र जनहरू प्रेरणा पाएर बोले है। बाइबल लेख्ने व्यक्तिहरू त हेर्नुहोस् है, उनीहरूलाई परमेश्वरको आत्माले प्रेरणा दिनुभयो, जो कोहीलाई रोज्नु भएन त्यस्तो कामको लागि। अब उनीहरू सिद्ध मानिस त थिएनन् फेरि, पापै नगर्ने होइन, मूसाले आफ्नै कमजोरी पनि लेखेको छ भनेपछि परमेश्वरको प्रेरणाद्वारा लेखेको है। ऊ कसरी प्रतिज्ञाको देशभित्र पस्न पाएन, जहाँ एकदम उसलाई पस्ने इच्छा थियो तर पस्न पाएन किनभने उसको गल्तीले गर्दा, अनि त्यो पनि लेखिएको छ इमानदार साथ बाइबलमा आफ्नो भूल चुकहरू लेखिएको छ। दाउदले आफ्नै पाप स्वीकार गर्दै दुई दुईवटा भजन लेखेका छन् 32 र 51। उसले त लुकाउँथे, उ त राजा थियो, लुकाउन सक्थे लेख्न, तर बाइबल चाहिँ मान्छेले लिपिछिपी अथवा बनावटी गरेर लेखेको होइन भन्ने प्रमाण दिन्छ, किनभने परमेश्वरको प्रेरणाद्वारा उनीहरूले यो लेखे। त्यसैले उनीहरू सिद्ध त थिएनन् तर उनीहरू पवित्र मानिसहरू भने थिए है। उनीहरू परमेश्वरको वचन बोल्नलाई उहाँले उनीहरूमाथि आफ्नो हात राख्नु भएको कुरा उनीहरू प्रत्येकले दावी गरेको छ। मूसाले, दाउदले, यी सबले दाउद दबाई गर्छ, उनीहरूले चाहिँ हामीले लेखा हो भनेको छैन, परमेश्वरको वचन आमोजले आजको फलाना वर्षमा मौका यसरी आयो है। अनि यर्मियाले पनि लेख्छन् परमप्रभुको वचन युहकिम राजाको फलाना वर्षमा मौका यसरी आयो, अनि उसले लेख्न थालेछ। कुनै पनि पुस्तक छैन बाबामा यस्तो परमप्रभु यसो भन्नुहुन्छ भन्ने, बाइबल परमेश्वरकै वचन हो भन्ने दावी उनीहरू यी पवित्र इमानदार व्यक्तिहरूले गर्दै गरेका छन्। उनीहरूले बिताएका जीवन, उनीहरूले पक्रेका गवाहीहरू र उनीहरू जुन मृत्युले मरे ती सबैले ती बाइबलका लेखकहरूले सत्य बोल्दै थिए भन्ने कुराको जोरदार गवाही दिन्छ। प्रियहरू, बाइबल परमेश्वरको वचन हो। तिनवटा प्रमाणहरू हामीले हेर्यौँ, अब एउटा म बाँड्नेछु। पूरा भएका भविष्यवाणीहरूले बाइबल परमेश्वरको वचन हो भन्ने प्रमाण दिन्छ। पूरा भएका भविष्यवाणीहरूले हो बाइबलको ठुलो भाग है, है बाइबल त मोटो छ तर यसको ठुलो भाग है चाहिँ भविष्यवाणीहरूले ओगटेको छ, जसमा धेरै जसो त पूरा भइसके, किनभने सृष्टि हुँदै भएर आएको त यहाँ त समय पनि लगभग 6-7 हजार वर्ष भइसक्यो है, अनि इतिहासको क्रम अगाडि बढ्दैछ, त्यसैले थुप्रो भविष्यवाणी त पूरा भइसकेको हामीले अहिलेको इतिहासमा जिउने हामी व्यक्तिहरूले देख्न सक्छौँ। ती भविष्यवाणीहरू अनि कति चाहिँ हुन बाँकी छन् किनभने इतिहास सकिएको छैन, ती भविष्यवाणीहरू कस्ता छन् भने एक त कितान सहितका छन्, दोस्रो विस्तृत किसिमका छन् र तिनका पूरा हुवाईमा अलिकति पनि तलमाथि छैन। के भनेको यो कितान सहित बाइबलको भविष्यवाणीहरू उल्लेख छन् भनेको मतलब चाहिँ यो के जस्तो होइन भने अब अरूहरूको हुन्छ कि हुँदैन, नेवारहरूको यो चिना भन्ने हुन्छ है, चिना जन्मेपछि एउटा चिना बनाउँछ, अरूको पनि गर्छ होला होइन, चिना जस्तो होइन यो। जस्तो कि मलाई सानैदेखि मलाई के भन्थ्यो भने चिनामा यस्तो लेखेको छ अरे, मेरो चिनामा मैले लेखेको पनि छैन तर चिनामा यस्तो लेखेको छ अरे, तपाईँको छोरा अथवा यो व्यक्ति चाहिँ जो यदि बजे यति घडी यति पलमा जन्मे होइन, यो व्यक्ति चाहिँ कि धेरै धनी हुन्छ कि धेरै गरिब हुन्छ अरे, कस्तो खालको भविष्यवाणी एउटा पो भन्नुपर्छ, एउटा दानका दानको कुरा पनि गर्ने अरे क्या, त्यसलाई त भविष्यवाणी नै भन्छ, त्यो त किटान सहित भएन त्यो है, त्यो त पचासको पचास अड्कल बाँची भयो त्यो। यो राशिफल जस्तो होइन, जो चाहिँ ज्योतिष शास्त्र विज्ञानमा होइन भन्छ नि है, त्यो त सब सम्भावनाको कुरा गर्छन् राशिफल होइन, सम्भवतः तपाईँको यस्तो हुनेछ, सायद आज यस्तो हुनेछ, सायद भोलि तपाईँको व्यापार, सायद एउटा नयाँ साथी, सायद बाइबलमा सायदको कुरा छैन, यहाँ चाहिँ किर्तन सहित भविष्यवाणी गरिएको छ। अर्को कुरा, यो चाहिँ एकदम विस्तृत किसिमका भविष्यवाणीहरू छन्, यसको मतलब त एकदमै मसिना कुराहरू पनि त्यहाँ चाहिँ बयान गरिएको छ, खालि जस्तो कि कोही कोहीले भन्छ नि लम्बा भविष्यवाणी गर्छु अरे होइन, अब धेरै दुःख आउनेछ अरे, के भनेको त्यो धेरै दुःख आउनेछ, अब संसारमा आइरहन्छ दुःख, बाइबलमा चाहिँ एकदम स्पष्ट साथ लेखेको छ, अनिकाल भने अनिकाल तोकेको हुन्छ, भुइँचालो भने भुइँचालो तोकेको हुन्छ, जे तोक्नु परेको छ त्यो अगमवक्ताले तोक्यो, यहाँसम्म कि कुन राष्ट्रले कुन राष्ट्रलाई आक्रमण गरेर पराजित गर्नेछ भनेर तोक्यो, तपाईँ पढ्नुहोस् यसैया यर्मेय पुस्तकहरू जब हामी अध्ययन गर्नुला त्यहाँ तोकेर भन्थे, अनि पत्याउँदैन थिए यहुदीहरू, ए कहाँ आउँछ र असिरियाहरू, कहाँ आउँछ र बेबिलोनियाहरू, तर जे भनेको थियो त्यही भयो, सिरिया मिश्र देश लिबिया इथियोपिया यी सबको भविष्यवाणीहरू पाइन्छ बाइबलमा है, कति कुरा हुन बाँकी पनि छ अनि ती हुबहु पुरा हुनेछन्, किनभने विगतका भविष्यवाणीहरू हुबहु नै पुरा भए। अब यसको केही उदाहरण दियौ है, किताब सहित विस्तृत किसिमका भविष्यवाणीहरू को पूरा हुआ अहिले चाहिँ बाइबल परमेश्वरको वचन हो भन्ने प्रमाण दिन्छ। दुईटा म उदाहरण दिनेछु, नम्बर एक चाहिँ के भने येशु ख्रिस्टको सम्बन्धमा भएका भविष्यवाणीहरू, प्रभु येशु त 2000 वर्ष अगाडि जन्मिनु भयो, तर उहाँ जन्मिनुभन्दा अगाडि नै उहाँको पुरै जीवन पुरानो नियम हिब्रूमा लेखिसकेको थियो है, नौवटा म बुदाहरू बाँड्नेछु। एक चाहिँ यो भविष्यवाणीमा उहाँको जन्म हुने ठाउँ तोकेर बताएको थियो, मिका 5:2 बताएको थियो उहाँको जन्म चाहिँ है इजरायलको ठुलो सहरमा हुने छैन, तर एउटा यहुदाको सानो एउटा गाउँ बेथलेहेममा हुनेछ भनेर तोकिएको थियो, छिमेकीको एउटा गाउँ तोकेर बताएको छ, अनि येशु ख्रीष्टको जन्म त्यही नै भयो। दोस्रो उदाहरण संयोग मध्येमा उहाँको जन्म चाहिँ एउटा कन्याबाट हुनेछ भनेर उहाँ जन्मिनुभन्दा 700 वर्ष अगाडि नै बताएको थियो यसैया भविष्यवक्ताले, हेर कन्या गर्भवती हुनेछ र स्वर जन्माउनेछ, अनि मरियमले कन्या अवस्थामा नै उसले पवित्र आत्माको सामर्थ्यबाट गर्भवती भइकन परमेश्वरको इच्छामा उसले सूचना पनि पायो पहिला नै, अनि उसले राजी भयो त्यसमा, अनि उसले गर्भधारण गरे, त्यसो भविष्यवाणी है उहाँको जीवन पाप रहित हुनेछ भनेर लेखिएको थियो। एकचोटि मसँग पठाउनुहोस् त यसैया 53, यो पनि यीशुको जन्म हुनुभन्दा 700 वर्ष अगाडिको भविष्यवाणी, यसैया 53 कन्याबाटको जन्म त यसैया 7:14 हो, तपाईँहरू धेरै जस्तो थाहा छ, अब यसैया 53:9 चाहिँ उहाँको पाप रहित जीवनलाई उल्लेख भएको छ विभिन्न ठाउँहरू मध्येमा, यहाँ पढ्छौ अनि उसको चिहान दुष्टहरूको साथमा ठहरियो, तर उसको मृत्युमा ऊ धनवानको साथमा थियो, किनकि उसले कुनै अत्याचार गरेन न उसको मुखमा कुनै छल नै थियो, उहाँ पाप रहित हुनुहुन्थ्यो भन्ने हुनेछ भनेर भविष्यवाणी छ, साथै उहाँले आश्चर्य कर्महरू गर्नुहुनेछ भन्ने भविष्यवाणी थियो यसैया 35:1 एकचोटि पल्टाउनुहोस् त, उहाँले कस्ता कस्ता खालको आश्चर्य कर्म गर्नुहुनेछ त्यो पनि किटान गरिएको थियो यसैया 35:5 हामी पढ्छौ, तब अन्धहरूका आँखाहरू खोलिनेछन् र बहिराहरूका कानहरू खोलिनेछन्, तब लङ्गडा मृग चाहिँ उफ्रिनेछ र गुङ्गाको जिब्रोले गाउनेछ, साथै उहाँको उद्देकको बोली, उहाँको बोली चाहिँ अचम्मको हुनेछ भनेर भविष्यवाणी गरेको थियो। पचास अध्याय यशयाको 50:4 पढ्छौ, थकितलाई मैले कसरी ठिक समयमा वचन बोलेर सहायता दिनु हो, सो जानु भनेर प्रभु यहोवाले मलाई सिकाइएकाहरूको जिब्रो दिनुभएको छ। उहाँले मलाई हरेक बिहान जगाउनुहुन्छ, सिकाइएकाहरूले झैं सुनु भनेर उहाँले मेरो कान जगाउनुहुन्छ। अनि साँच्चै उहाँको बोली सुनेर छ नि, शत्रुहरूले पनि भन्यो उहाँले जस्तो त कसैले पनि बोलेको छैन भनेर त्यस्तो गवाई दिएका छन्। अर्को कुरा यशया 53 जाउँदा येशु प्रभु चाहिँ आफ्नै जाति यहुदी जातिबाट इन्कार गरिनुहुने कुराको पनि भविष्यवाणी थियो। यशया 53:2 किनकि ऊ उहाँको सामु एउटा कलिलो मुना जस्तो र सुक्खा भूमिबाट निस्केको जरा जस्तो बढ्नेछ, उसको न केही रूप न कुनै शोभा नै छ, अनि जब हामी भनेको यहुदीहरू उसलाई हेर्नेछौ तब उसमा यस्तो कुनै सुन्दरता छैन कि हामीले उसको चाहना गरौं। यहुदीहरूले प्रभु येशूलाई इन्कार गर्ने कुरा भविष्यवाणी गरेथे। उहाँ क्रुसमा मारिनुहुनेछको पनि भविष्यवाणी थियो। त्यो चाहिँ भजन संग्रह 22:16 छ, जहाँ चाहिँ भजन संग्रह 22:16 म पढिदिनेछु। किनकि कुकुरहरूले मलाई घेरेका छन्, दुष्टहरूको झुण्डले मलाई चारैपट्टिबाट थुनेको छ, तिनीहरूले मेरा हात र मेरा पाउ छेडे भनेको छ। क्रुसमा हुने उहाँको मृत्युलाई बयान गर्दै साथै धनी मानिसको चिहान उहाँको दफन गरिने कुरा अघि नै पढ्यौं। उहाँको मृत्युमा धनी मानिस साथमा थियो भन्ने कुरा र बौरी उठाएको भविष्यवाणी पनि गरिएको थियो। यो चाहिँ भजन संग्रह 16 हेर्नुहोस् त, येशु ख्रिस्टको शरीर कुहिने छैन र उहाँ चाहिँ प्राण चाहिँ अधोलोकमा रहिरहने छैन तर निस्किआउनेछ भन्ने कुरा चाहिँ भजन संग्रह 16:10 भविष्यवाणी गरिएको थियो। पढ्छौ, किनभने तपाईँले मेरो प्राणलाई अधोलोकमा छोड्नुहुने छैन, न त तपाईँले आफ्नो पवित्र जनलाई सड्न दिनुहुनेछ। यो एकदम स्पष्ट बौरी उठाएको भविष्यवाणीहरू हुन्। त्यसैले किटान सहित विस्तृत भविष्यवाणी 9 त यहाँ सही थियो वास्तवमा। तर अर्को अब भविष्यवाणीहरू सम्बन्धमा पनि म तपाईँलाई बाँड्न चाहन्छु। त्यो चाहिँ के भने इजरायल सम्बन्धीका भविष्यवाणीहरू, इजरायलको अस्तित्व आजसम्म रहिरहनु, उहिलेदेखि इजरायल आजसम्म रहिरहनु, अर्थात् इजरायलको अस्तित्वको निरन्तरता इतिहासकै सबभन्दा आश्चर्यजनक तथ्य मध्येमा पर्दछ। यो अचम्मको कुरा मानिन्छ संसारकै इतिहासमा, कसरी इजरायल चाहिँ खत्तम भएन। सो कुरालाई पवित्र शास्त्रमा ज्यादै विस्तृत रूपमा भविष्यवाणी गरिएको थियो, इजरायल चाहिँ नष्ट कहिले पनि हुँदैन भनेर। पहिला सुरु चाहिँ इजरायल एकदमै तितर बितर पारिनेछ भनेर चाहिँ भविष्यवाणी गरिएको थियो। इजरायलको इतिहासको भविष्यवाणी मूसाद्वारा गरिएको थियो पहिला चाहिँ, त्यो चाहिँ व्यवस्थाको पुस्तकमा करिब आजभन्दा 3500 अगाडि त्यसको अभिलेख हामीले पाउँछौँ, अनि अहिले पल्टाउँछौँ। अनि परमेश्वरको व्यवस्थालाई उनीहरूले भङ्ग गरेको खण्डमा चाहिँ इजरायललाई उसको भूमिबाट उखालिने र पृथ्वीको एक छेउदेखि पृथ्वीको अर्को छेउसम्म सबै जातिहरूको बीचमा तितर बितर पारिने कुरा चाहिँ परमेश्वरले चेतावनी दिनुभएको थियो। एकचोटि व्यवस्था 28 पल्टाउँ, व्यवस्था 28। अब यो त ज्यादै किटान गरिएको विस्तृत भविष्यवाणीहरू हुन्। मान्छेले यदि यसो भविष्यवाणी गर्न सक्यो भने यो त अद्भुत हुन्थ्यो, अचम्म हुन्थ्यो, तर मान्छेले सक्दैन। भविष्यलाई तोकेर बताउन त्यस्तो सजिलो कुरा छैन, त्यस्तो सजिलै नै होला जस्तो लाग्छ भने गर्नुहोस् न एउटा भविष्यवाणी उभिएर, होइन भन्नु न भोलि के हुनेछ, सक्नुहुन्न तपाईँ है। अड्कलबाजी लाउन सक्छ होइन, यसो हेरेर सायद घाम लाग्ला पानी पर्ला, होइन त्यो त त्यो अड्कल मात्र हो है। तर यत्रो समय अगाडि नै यहाँ व्यवस्था 28 अध्यायमा इजरायलको पुरै इतिहास को बारेमा चाहिँ यहाँ उल्लेख छ। हेर्नुहोस् त 28 अध्यायको 58 पदबाट सुरु गर्नेछौ। चेतावनी यस प्रकारको थियो, यदि तिमीले यस महिमित र भयोग्य नाम परमप्रभु तिम्रा परमेश्वरको डर राख्नका निम्ति यस पुस्तकमा लेखिएका यस व्यवस्थाका सबै वचनहरू होसियार साथ पालन गरेनौ भने के हुनेछ भनेको मानेन भने, अब उदाहरणको लागि 63 पदमा जाउँ त, अनि यस्तो हुनेछ तिमीहरूको विषयमा परमप्रभुलाई तिमीहरूको भलाइ गर्न र तिमीहरूलाई संख्यामा बढाउनमा जसरी आनन्द लाग्दथ्यो त्यसरी नै तिमीहरूको विषयमा तिमीहरूलाई नष्ट गर्न र तिमीहरूको सत्यनाश गर्नमा परमप्रभुलाई आनन्द लाग्नेछ। अनि जुन देशमा भनेको प्यालेस्टाइन इजरायलमा त्यसलाई अधिकार गर्न तिमी जाँदैछौ त्यहाँबाट तिमीहरू उखालिनेछौ। 64 पद, अनि परमप्रभुले तिमीलाई पृथ्वीको एक छेउदेखि पृथ्वीको अर्को छेउसम्म सबै जातिहरूको बीचमा तितर बितर पार्नुहुनेछ। अनि त्यहाँ तिमीले अरू देवताहरूको काठ र ढुङ्गाको पूजा गर्नेछौ जसलाई न तिमीले न तिम्रा पिता पुर्खाहरूले जानेका छन्। त्यहाँ यहुदीहरूले कुनै पनि चयन पाउने छैन। यहाँ पढ्दै जाउँ है, 65 पदमा, अनि यी जातिहरूको बीचमा तिमीले कुनै चयन पाउने छैन, कुनै शान्ति हुने छैन, न त तिम्रो पैतालाले विश्राम पाउनेछ। तर परमप्रभुले तिमीलाई त्यहाँ कामी रहने हृदय, धमिलो देख्ने आँखाहरू र मनको व्याकुलता दिनुहुनेछ। अनि तिम्रो जीवन तिम्रो सामु दोधारमा झुन्डिरहनेछ, दिन रात तिमीले डराउनु पर्नेछ, अनि तिम्रो जीवनको कुनै भरोसा हुने छैन। इजरायलको यो बयान जुन भर्खर पढ्यो नि नि, यो त के हो भने आजभन्दा 1900 वर्ष अगाडिदेखि, लगभग झन्डै 2000 वर्ष अगाडिदेखि नै भनौँ, पहिलो शताब्दीदेखि आजसम्मको इतिहासको एकदम हुबहु ठ्याक्कै मिल्ने भन्न खोजेको, अलिकति माथि तल छैन वर्णन हो। यदि कोही इजरायल मा बसेर त्यहाँ अनुभव गरेको छ भने त्यो व्यक्तिलाई थाहा छ, खबरहरू पढ्यो भने पनि अलिअलि थाहा हुन्छ। इजरायल धेरै जसो समय उनीहरू कुन दिन, आज चाहिँ अब घरबाट निस्क्यो है, जस्तो यरुसलेम है, अहिले नै उनीहरू घरबाट निस्क्यो, काममा गयो, तेलभिभमा अथवा हाइफा अथवा कुनै पनि त्यो सहरमा गयो भने चाहिँ आज घर फर्केर आउने हो कि भने निश्चित हुँदैन है, कहाँबाट बम पड्किन्छ, कुन चाहिँ आतंकीकारीले चाहिँ त्यहाँ पड्काइदिन्छ है, इजरायललाई खत्तम पार्न खोजिरहने चाहने थुप्रै अरबी राष्ट्रहरू छन्, उनीहरूद्वारा घेरिएको छ, तैपनि उनीहरू नष्ट भएको छ। अब यसको यो पुरा हुवाइ चाहिँ अलिकति विस्तारै हेरौँ। सबभन्दा पहिला चाहिँ 70 AD सुरु गरौँ, भनेको प्रभु येशूको क्रुसको मरण बौडी उठाएको लगभग 40 वर्ष पछाडि के भयो भने 70 AD जर्नल तितस भन्ने रोमी जर्नलको नेतृत्वमा रोमी सेनाहरूद्वारा यरुसलेमलाई ढालियो, पहिलो आगो लगाएर जलाइदियो उनीहरूले। त्यसपछि 137 AD लगभग फेरि 60-70 वर्ष पछि चाहिँ एकजना यहुदी बार कोखबार भन्नेले चाहिँ नेतृत्व गरेको यहुदी विद्रोह फेरि रोमी जुवालाई चाहिँ हटाउन खोज्दाखेरि त्यो विद्रोहको प्रत्युत्तरमा सम्राट हेड्रियन है, यो फेरि रोमी सम्राट हेड्रियनको आदेशमा यरुसलेम पुरै ध्वस्त पार्यो, अब खत्तमै गरे यसलाई भनेर चाहिँ आदेश पठाइदियो। प्रभु येशूले चाहिँ यो भविष्यवाणी अगाडिबाटै गर्नुभएको थियो, इजरायल तिमीहरूले मलाई इन्कार गरेकोले यो भवन यो सहर पुरै खत्तम हुनेछ, मेरो लागि त नरो तिमीहरूको आफ्नै लागि रो भनेर प्रभु भन्नुभयो। क्रुस बोकेर क्रुस गलगथामा जाँदै गर्दाखेरि हामी रोइरहेको थियो, मेरो लागि नरो तिमीहरू र तिमीहरूको छोराहरूको लागि रह, तिमीहरूको सन्तानको लागि रह भन्नुभयो। अनि यो घटना भयो, यहुदी मानिसहरू पृथ्वीको छेउसम्म तितर बितर पारिए। त्यसपछि 70 AD, 137 AD त्यसपछि तितर बितर है, अनि कतै पनि उनीहरूलाई आराम पाएन। उनीहरू इन्डिया पनि आए, इन्डियामा अहिलेसम्म पनि छ यहुदीहरूको समूह, जहाँ पनि छ, अफ्रिका, दक्षिण अमेरिका, रुस, साइबेरिया, जहाँ पनि छन् उनीहरू। पहिलो भनेको एकदम उभौ पुरा भएको छ। अनि तिनीहरू एक त मुसलमानहरूद्वारा घृणित भए, सताइए, अर्को चाहिँ झुटा अब उनीहरूले आफूलाई क्रिस्चियन भन्छ तर झुटा क्रिस्चियनहरू ग्रिक अर्थोडक्स र रोमन क्याथोलिकहरूद्वारा हजार वर्षसम्म सताइए है अनि त्यसैले इतिहासमा पढ्छौँ यो लडाइँहरू भयो त्यसपछि धेरै पर पनि होइन तपाईँहरू कोही कोही त जन्मिसक्नु भएको थियो यो चाहिँ लगभग 60 वर्ष 70 वर्ष अगाडि दोस्रो महाविश्व युद्धमा हिटलरको शासनले के गर्यो भने यहुदीहरूलाई निमित्यान्न पार्ने प्रयास गरे एकदम व्यवस्थित ढङ्गले जहाँ चाहिँ यहुदीलाई भेट्टाउँदै मार्दै है 60 लाख यहुदी मरे कम हो 60 लाख भनेको काठमाडौँको जति जनसङ्ख्या छ नि त्यसको कति गुणा भन्ने अब 2-3 गुणा मान्छे एकजना हिटलर भन्ने मान्छेले मारे तैपनि यहुदीहरू नष्ट भएनन् दोस्रो महाविश्व युद्धपछि है बिचरा भन्नेहरू त थिए त्यहाँ तैपनि बेलायतले अरबीहरूलाई भनेको यहुदीहरूको शत्रुहरूलाई प्राथमिकता दिँदै यहुदीहरूलाई आफ्नो भूमिमा फर्कनदेखि रोक्न खोज्यो है त्यहाँबाट नै अहिलेको समस्या सुरु भएको आजको दिनसम्म पनि तिनीहरू घृणाको पात्र भएका छन् झन्डै सिङ्गो संसार नै इजरायलको विपक्षमा छ संयुक्त राष्ट्रसँग भन्छ नि उनीहरूले इजरायलको विरुद्धमा 1000 भन्दा बढी उनीहरूको विरुद्धमा निर्णयहरू गरेका छन् तैपनि इजरायल नष्ट छैन र संचार माध्यममा मध्य पूर्वको सङ्कटको सम्बन्धमा खबरहरू प्राय इजरायल विरोधी नै हुन्छ तर पनि बाइबलमा यस्तो अचम्मको भविष्यवाणी छ इजरायल आफ्नो भूमिमा फर्केर आउनेछ भनेर उहिले नै लेखिएको थियो अनि इजरायल त्यति मात्र होइन फर्केर आउनेछ मात्र होइन फर्किसकेपछि इजरायल एक राष्ट्र बन्नेछ त्यो पनि भविष्यवाणी थियो अनि के भयो भने आजभन्दा 63 वर्ष अगाडि मात्रै है हाम्रै आँखा अगाडि भविष्यवाणीहरू पुरा हुँदैछ 1948 सालमा ठिक यही कुरा पुरा भयो अब सुन्नुहोस् न 1900 वर्षसम्म एउटा जाति भनेर कल्पना गर्नु हामी नेपाली चाहिँ मानव हामीलाई चाहिँ हाम्रो देशबाट उखेल्यो अरे हामीलाई चाहिँ संसारको सबै महादेशहरूमा सबै राष्ट्रहरूमा तितर बितर गरिदियो अरे होइन तपाईँ जापान पुग्नुभयो तपाईँ अस्ट्रेलिया पुग्नुभयो तपाईँ साउदी अरेबिया होइन म चाहिँ चिनमा पुगेर अनि सबै हामी चाहिँ पुगेको छ नि त्यसपछि चाहिँ 1 पुस्ता 2 पुस्ता गर्दै गर्दै 100 200 गर्दै 2000 वर्ष झन्डै बितिसक्यो के त्यसपछि पनि नेपाल भन्ने देश हुन्छ होला के फर्केर यहाँ आएर हामी नेपाली भाषा बोल्छौँ होला उसकीलाई असम्भव तर इजरायलको ठिकै यही भयो 1900 वर्षपछि उनीहरू फर्केर आए उनीहरूको हिब्रू भाषा जस्ताको तस्तै बोलिरहेछन् उनीहरू आजसम्म यो त असम्भव है अनि यो चाहिँ बाइबलको एउटा प्रबल प्रमाण हो बाइबल यो भविष्यवाणी गरेको थियो कुनै पनि जाति संसारमा यसभन्दा पहिले संसारको इतिहासमा कुनै पनि जाति 2000 वर्षसम्म विश्वभरि तितर बितर पारिएपछि सताइएपछि त्यसमाथि होइन पनि एक राष्ट्रको रूपमा रहिरहनु र आफ्नो प्राचीन हिब्रू भाषा जस्ताको तस्तै सहित फेरि एकीकृत भएको कोही पनि छैन अब यो किताब गरेर चाहिँ यो भविष्यवाणी गरेको कुरा चाहिँ हेर्न पाए हुन्थ्यो अलिकति समयमा है बाइबल अगमवाणीले इजरायलको पुनर्स्थापना भनेको इजरायल फेरि पुनर्स्थापित हुन्छ भन्ने कुरा चाहिँ 2 चरणमा बयान गरेको छ यो पनि एकदम चाख लाग्दछ बाइबलमा के बताएको छ भने पहिला चाहिँ इजरायल आफ्नो भूमिमा अविश्वासमै फर्किनेछ भनेपछि परमेश्वरमा खास विश्वास नगरिकनै फर्किनेछ त्यसपछि त्यो विश्वासमा आउनेछ नम्बर 2 पहिला चाहिँ अविश्वासमा आफ्नो देशमा आउनेछ अनि पछि चाहिँ आत्मिक रूपमा नै उनीहरू साँचो परमेश्वर प्रभु येशूलाई नै उनीहरू विश्वास गर्नेछ यो चाहिँ कहाँ लेखेको छ भने प्रभु येशू पनि जन्मिनुभन्दा पनि अगाडि लेखिएको इजिकियल भन्ने बाइबलको अगमवक्ताले चाहिँ 37 अध्यायमा यो अचम्मको अगमवाणीमा चाहिँ लेखेको छ इजरायलको यो पुनर्स्थापना इजरायल फेरि बन्छ भन्ने कुराको 2 चरणहरूलाई बयान गरेको छ म छोटो बताइदिन्छु इजरायललाई चाहिँ एउटा सुक्खा हड्डीहरूको रूपमा बयान गरेको छ है अब सम्झनु चाहिँ सुक्खा हड्डी भनेको चाहिँ त्यसमा जीवन छैन हड्डी चाहिँ मरिएको छ भन्न खोजेको अनि एउटा दर्शन देखाउनु भयो है उसलाई यो कुरा बताउनलाई म पढिदिन्छु इजकियललाई चाहिँ यस्तो दर्शन देखाउनु भयो तब उहाँले मलाई भन्नुभयो यी हड्डीहरूलाई माफ गर्नुहोस् है त्योभन्दा पहिला चाहिँ ठिक होला सुक्खा हड्डीहरूको रूपमा चाहिँ त्यहाँ बयान गरिएको छ। र अब म एउटा खण्ड पढ्छु जहाँ चाहिँ त्यो हड्डीहरू चाहिँ बौराएर उठाइएको छ त्यो दर्शनमा। यी हड्डीहरूलाई भविष्यवाणी गर इजिकेललाई भन्नुभयो, र तिमीलाई भन हे सुकेका हड्डीहरू हो, यो इजरायलीहरूलाई भनेको, परमप्रभुको वचन सुन, प्रभु यहोवा यी हड्डीहरूलाई यसो भन्नुहुन्छ, हेर म तिमीहरूभित्र सास पस्न लाउनेछु र तिमीहरू जीवित हुनेछौ, अनि म तिमीहरूमाथि नसाहरू लगाउनेछु र तिमीहरूमाथि मासु चढाउनेछु, तिमीहरूलाई छालाले ढाकिदिनेछु अनि तिमीहरूभित्र सास हालिदिनेछु र तिमीहरू जीवित हुनेछौ, अनि तिमीहरूले परम प्रभु म नै हुँ भनी जान्नेछौ। यस इजिकेल 37:4-6 पदमा मैले पढेँ। अनि यो के को बारेमा हो, हामीले अड्कल गर्नु पर्दैन, यहाँ अर्थ फुलाएको छ 11 पददेखि। तब उहाँले मलाई भन्नुभयो, हे मानिसको छोरा इजिकेललाई, यी हड्डीहरू चाहिँ इजरायलको सम्पूर्ण घराना हुन्, हेर तिनीहरू भन्छन् हाम्रा हड्डीहरू सुकेका छन् र हाम्रो आशा हराएको छ, हामी पूरा रीतिले नष्ट भएका छौँ। इजरायल त्यस्तै देखिन्थ्यो। यसकारण भविष्यवाणी गरेर तिनीहरूलाई भन, प्रभु यहोवा यसो भन्नुहुन्छ, हे मेरो प्रजा हो, हेर म तिमीहरूका चिहानहरू खोल्नेछु र तिमीहरूलाई तिमीहरूका चिहानबाट बाहिर निकाल्नेछु अनि तिमीहरूलाई इजरायल देशमा ल्याउनेछु। भनेको जुन जुन देशमा उनीहरू तितर बितर पारिएका थिए नि त्यसलाई चाहिँ चिहान भनेछ, अनि त्यहाँबाट म निकालेर इजरायलमा ल्याउनेछु भन्दै हुनुहुन्छ। अनि हे मेरो प्रजा हो, जब म तिमीहरूका चिहानहरू खोल्छु र तिमीहरूलाई तिमीहरूका चिहानहरूबाट बाहिर निकाल्छु, तब तिमीहरूले परम प्रभु म नै हुँ भनी जान्नेछौ, अनि म तिमीहरूभित्र मेरो आत्मा हाल्नेछु, तिमीहरू जीवित हुनेछौ, अनि म तिमीहरूलाई तिमीहरूकै देशमा राख्नेछु। जब तब तिमीहरूले म परमप्रभु नै यो कुरा परमप्रभुले नै यो कुरा भनेको र पूरा गरेको हुँ भने तिमीहरूले जान्नेछौ, परमप्रभु भन्नुहुन्छ। त्यसैले यो दर्शन चाहिँ इजरायल आफ्नो भूमिमा पुनर्स्थापना गरिने र परमेश्वरतर्फको इजरायलको पश्चातापको बारेमा हो भनेर बताउँछ। पहिला ती हड्डीहरूलाई नसा र मासु प्रदान गरिएको छ तर तिनमा जीवन हुँदैन, है खराब पुरा उठेको छ तर जिउँदो छैन। त्यसपछि नम्बर दुई, परमेश्वरले ती मरेका हड्डीहरूमा सास फुकिदिनुहुन्छ र ती जीवित पारिन्छ, मतलब उनीहरूले आत्मिक रूपमा पनि उनीहरूले जीवन पाउँछन्। अब यो कहिले हुन्छ, पहिलो भाग चाहिँ पुरा भइसक्यो जब 63 वर्ष अगाडि इजरायल आफ्नो भूमिमा राष्ट्रको रूपमा 1948 उनीहरू फर्केर आएर अहिलेसम्म पनि क्रमिक रूपमा फर्किँदै गइरहेका छन्, त्यहाँ अझ अरूहरू ओहिरेर आइरहेका छन्। तर के भने इजरायल आफ्नो देशमा अविश्वासमै छ, अहिलेसम्म पनि उनीहरू चाहिँ प्रभु येशूलाई विश्वास गर्दैन, आत्मिक मृत्युको अवस्थामा छ। इजरायलले आफ्नो मसीह प्रभु येशूलाई इन्कार गरि नै रहेको छ। इजरायलसित मन्दिर छैन, इजरायलको आराधना गर्ने बलिदान छैन, साँचो उपासना पनि छैन, तर इजरायल बाइबलले भविष्यवाणी गरे जस्तै आफ्नो भूमिमा फर्केर आएको छ। र एकछिन विचार गर्नुहोस् है, अन्तमा आजभन्दा 200 वर्ष अगाडि चाहिँ त्यो इजरायल भन्ने देशमा हेऱ्यो भने चाहिँ मान्छे गर्ने भने 6,000 मात्र थियो इजरायलीहरू, धेरै जसो अरूहरू थिए होइन अरबीहरू इत्यादि, यहुदीहरू चाहिँ 6,000 मात्रै। 200 वर्ष बितेपछि कतिजना छन् त्यहाँ? 50 लाख छ है। यो चाहिँ 2000 को त त्यहाँको अहिले त अझ बढी छ। अनि त्यसैले अविश्वास नै भए पनि इजरायल चाहिँ अहिले हड्डी र होइन मुडुमा छन्, उनीहरूसँग सास मात्रै छैन। अब कहिले चाहिँ दोस्रो चरण पुरा हुनेछ त, कहिले इजरायलले विश्वास गर्नेछ, यो पुरा हुन बाँकी छ। यो चाहिँ हामी उठाइएपछि, मण्डली लगिएपछि, महासङ्कष्टको समयमा परमेश्वर इजरायललाई पश्चाताप प्रदान गर्नुहुनेछ र तिनमा आत्मिक जीवन फुकिदिनुहुनेछ र तिनी जीवित पारिनेछन् भनेर थुप्रै भविष्यवाणीले बताएका छन्। त्यसैले अन्तमा इजरायल रहिरहनु, त्यत्रो समयदेखि त्यत्रो कुराको बावजुदहरू पनि इजरायलको अस्तित्वको निरन्तरता नै एउटा ज्यादै ठुलो आश्चर्यकर्म हो र बाइबल परमेश्वरको प्रेरणाद्वारा दिएको हो भन्ने कुराको अकाट्य प्रमाण छ। धेरै वर्ष अगाडि चाहिँ एउटा राजाले सोधेछ आफ्नै एउटा बहादुरलाई अथवा कुन व्यक्तिलाई, हो ल बाइबल साँचो हो भने मलाई प्रमाण देऊ त भन्दाखेरि जवाफमा के दियो भने एउटै मात्र शब्द दियो अरे, यहुदीहरू। इजरायल राष्ट्रलाई मात्र हेर्यो भने पनि बाइबल साँचो हो भन्ने प्रमाणित छ। त्यसैले हामीले चारवटा प्रमाणहरू हेर्यौँ है। ख्रिस्टको बौरी उठाइले बाइबल परमेश्वरको वचन हो भनेर प्रमाणित गर्छ। बाइबलको अद्वितीय संरचनाले यो परमेश्वरको वचन हो भनेर प्रमाणित गर्छ। बाइबलका लेखकहरूको निर्धक्कता र इमान्दारिताले पनि बाइबल परमेश्वरको वचन हो भनेर प्रमाणित गर्छ। र पूरा भएका भविष्यवाणीहरूले बाइबल परमेश्वरको वचन हो भनेर प्रमाणित गर्छ।